नमस्कार। कार्यक्रम अतीतका गीतमा तपाईलाई धेरै धेरै स्वागत गर्छौ। प्राविधिक मित्र मोहन काफले अनि म दुर्गा अधिकारी। यो कार्यक्रम यहाँहरूले मिडवेभका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98, 100 र 103 मेगाहर्जबाट यसै बेला सुन्न सक्नुहुनेछ भने www.radionepal.gov.np बाट पनि तपाईले हामीलाई सुन्न सक्नुहुनेछ। अतीतका गीत कार्यक्रममा हामी पुराना कालजयी सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवनकथा प्रस्तुत गर्ने गर्दछौं भने उनै कलाकारका स्वर संगीत अनि रचनामा रहेका गीत संगीत पनि तपाईलाई सुनाउँदै आइरहेका छौं। गत हप्ताको कार्यक्रममा हामीले यसै कार्यक्रमको प्रथम भाग स्वरूप बहुप्रतिभाका धनी सम्मानित लोक गायक जयनन्द लामाका जीवनका केही अंशलाई केलायौं भने आजको कार्यक्रममा पनि हामी जयनन्द लामाका जीवनका बाँकी कुराहरू तपाईलाई सुनाउनेछौं। जयनन्द लामासँग हाम्रै स्टुडियोमा बसेर गरिएको त्यो कुराकानीको बाँकी अंश सुनाउनु भन्दा पहिला एकैछिन जयनन्द लामा र ज्ञानु राणाको स्वरमा रहेको यो गीत तपाईलाई सुनाउँछौ, त्यसपछि कुराकानीलाई अगाडि बढाउनेछौ। गीततर्फै फर्किन्छु। यहाँले गाउनुभएका त प्राय सबै गीतहरू नै श्रोताले रुचाउनु भयो नि।
धन्यवाद श्रोता, हजुरहरूको खुट्टा ढोगे मैले। यो गीत मेरो गीत होइन हजुर, मैले जति पनि आजको मितिसम्म गीत गाएँ सबै नेपालीको गीतहरू हजुरको गीत गाएको मैले। हजुरले म नेपाली भने गौरव ठान्छु नि, मलाई पनि नेपालमा जन्मिएर म सानो कुरा जोडौँ हजुर। दुर्गा बहिनी जसरी मलाई श्रोताले मलाई मन पराउनु भयो, मलाई मन पराएन हजुरको गीतलाई हजुर आफैले मन पराउनु भएको, यसै गरेर नि सबैको मन पराउनु पर्छ हो। यिनै हजुरहरूको मायाले कृपाले गर्दाखेरि अमेरिकामा मलाई ग्रिन कार्ड दिँदाखेरि नेपाली नागरिकता त्याग्नु भनेर भन्नुभयो, त्यसो भए तपाईँको ग्रिन कार्ड मलाई चाहिएन, धन्यवाद हजुर, म नेपाल फर्किन्छु भनेर लुसुक्कै नेपालमा फर्केर अहिले पनि छाती पिटेर जयनन्द लामा भन्ने कलाकार भएर हिँडिरहेको छु हजुर, यस्तो माया पाइरहेको।
मैले त्यो कुरा पनि पढेकी थिएँ, ग्रिन कार्डको अफर आउँदा पनि ग्रिन कार्ड त्यागेर नेपालमै बस्छु भन्नुभयो।
के छ भने ग्रिन कार्डको लागि तपाईँको चाहिँ त्यहाँ निवेदन दिनु पर्दो रहेछ अमेरिकामा। म पनि अमेरिका अध्ययन गरेको नि तपाईँले केही वर्ष साढे तीन वर्ष गर्दाखेरि ग्रिन कार्ड एप्लाई गर 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 भनेर सबैजना भन्यो, ल्या त के हुँदो रहेछ भने मैले नि ग्रिन कार्डको निवेदन दिएँ, दिइसकेपछि साढे तीन वर्ष पुगेपछि ग्रिन कार्ड पाउने भयो तपाईँले भनेर कंग्रेचुलेसन भनेर खाम बाहिरैबाट चाहिँ यो रिसिभिङ ग्रिन कार्ड कंग्रेचुलेसन मिस्टर लामा भनेर लेखेर आयो, आफू पनि दङ्ग परेर गयो। वकिलले मलाई सोध्नु भयो अहिले त होइन, पाँच वर्षपछि तपाईँले चाहिँ अमेरिकन नागरिकता पाउनुहुन्छ, त्यतिखेर चाहिँ तपाईँले नेपाली नागरिकता त्याग्छु भने तपाईँले अहिले नै यहाँ एग्रिमेन्ट कागजमा सही गर्नु भन्नु हजुर, मैले कुरो बुझिएन फेरि भन्नुहोस् त भनेर भन्दै तपाईँले पाँच वर्षपछि यो नागरिकता तपाईँ नेपाली नागरिकता त्याग्नुपर्छ भने सरी मैले सिधै भने तिमीलाई थाहा छ सगरमाथा भन्ने थाहा छ तपाईँलाई थाहा छैन र पनि माउन्ट एभरेस्ट थाहा छ नि हो त्यो भन्ने मेरो देश हो, पशुपतिनाथ थाहा छ तपाईँलाई हो थाहा छ हो त्यो देशको मान्छे हो, गौतम बुद्ध भन्ने थाहा छ तपाईँलाई हो त्यो गौतम बुद्ध जन्मेको देशको नागरिक हो, मेरो आफ्नै देश छ, मेरो आफ्नै भाषा छ, मेरो आफ्नै संस्कृति छ, मलाई मेरो नागरिक नत्यागिकन ग्रिन कार्ड दिनुहुन्छ भने म दुई हात जोडेर थाप्छु, होइन भने म तपाईँको ग्रिन कार्ड म लिन्न, त्यसको लागि म के गर्नुपर्ने छ भन्दाखेरि एक हप्ताभित्र तैँले अमेरिका त्याग्नुपर्छ भनेर असाध्यै राम्रो भएन, एक हप्तामा त्यसको देशै जोडेर हिँड्ने भयो साँच्ची यो देशप्रति त्यति माया छ, यो देशको संस्कृति, संस्कार, यो देशको जनता, यो देशको भाषा, यो देशको सम्पूर्ण चिज मलाई असाध्य मन पर्छ।
त्यहाँभित्र कति धेरै गर्व छ त। अहिलेसम्म पनि जयनन्द लामाले ग्रीन कार्ड त्यागेर नेपाली हुँ, म नेपालमै बस्छु भनेर आउनुभयो भन्ने सन्देश त सबैलाई गयो नि।
हजुर,
प्राय अमेरिका जान भनेपछि अहिले पनि मान्छेहरू हाम फाल्नुहुन्छ,
तर अहिलेको स्थिति त्यतिखेर स्थिति अलिक फरक पनि थियो। त्यतिखेरको व्यवस्था अलिकति यो भन्दा अलिक राम्रो थियो, नेपाली एक हो म एक हो भनेर बस्ने चलन थियो,
सिस्टममा थियो,
सिस्टममा थियो।
एकदमै राम्रो कुरा। यहाँले धेरै गीतहरू गाए मध्ये यो कलकत्ते काइयो केस मेरो बाङ्गो टेबलमा ऐना छ, यो गीत त साह्रै रुजाउनु भयो नि श्रोताले, के फरक छ अरू गीतमा भन्दा यसमा?
कलाकारहरूको कला भन्छ, अरू गीतहरूमा भन्दा यसमा राम्रो कला मेरो गयो कि प्रस्तुत गरे कि मैले, अन्यथा त मलाई पनि थाहा छैन। अब आफ्नो आफ्नो सृजना हो, आफूले गरेको चिज जस्तो सुकै भए पनि आफ्नो छोराछोरी जसलाई पनि माया लाग्छ, सबै गीत मलाई त उत्तिकै लाग्छ। जे होस् 2038 सालमा मैले रेकर्ड गरेको गीत हो यो, आजको मितिसम्म पनि यो गीतले आफूलाई निकै प्रख्यात बनाइराखेको छ
यो
गीतले, र विभिन्न कलाकारहरूले गाउनु भएको छ, गाउने कलाकारहरूलाई पनि धन्यवाद छ। यो गीत अहिले जयनन्द लामाले मात्रै गाएको होइन, होइन मैले मात्रै गाएको होइन, यो विभिन्न हजारौं लाखौं मान्छेले गाउनु भएको छ, त्यसले गर्दा सम्पूर्ण गायकले धन्यवाद। मैले गीत गाएको पनि सम्पूर्ण गाओस् भनेर गाएको, हजुर जयन्द मैले मात्रै गाउनु पाऊ, मैले मात्रै सुन्नु भनेर गाएको चाहिँ होइन।
तू त्यतिखेरको गाउँदाको पल सम्झिँदै सम्झिँदै यो गीतको एक टुक्रा सुनौ न आज पनि।
त्यता हाम्रो पालीमा त तपाईँको चाहिँ नि के अरे वाद्य वृन्द भन्ने हुन्थ्यो, वाद्य वादन मात्रै होइन वाद्य वृन्द नै हुन्थ्यो। वृन्द भनेको सयौंजना कलाकारहरूले वाद्य वादन बजाएर यसरी वृन्द वादन राखेर चाहिँ गाएको गीत हो। ए कलकत्ते काइयो केस मेरो बाङ्यो टेबलमा ऐना छ, हो कलकत्ते काइयो केस मेरो बाङ्यो टेबलमा ऐना छ, पीडा तिमैले नलाग होइन तकदिरमा रहन छ, धनकै बाला झुलौला मायालाई भुलौला, धनकै बाला झुलौला मायालाई भुलौला,
धनकै बाला झुलौला मायालाई भुलौला, कलकत्ते गयो केस मेरो बाङ्गो टेबलमा ऐना छ, कलकत्ते गयो केस मेरो बाङ्गो टेबलमा ऐना छ, पिराती मैले नालाको होइन तकदिरमा रहना छ, धनकै बाला झुलाउला मायालाई बोलाउला, धनकै बाला झुलाउला मायालाई बोलाउला।
मेरो चाहिँ अलिकति यो अस्ति मात्रै घाँटीको अपरेसन गरेको हुनाले घाँटी अलिक बिग्रेको छ, बुढा पनि त भइयो नि,
अझै जोस छ,
जोस भएर के स्वर छैन नि।
उतिखेर त गीतहरू सबै लाइभ रेकर्ड हुन्थे है?
हजुर हजुर, मैले भने वृन्दावादन राखेर गर्थ्यो, हामीले मलाई वरिपरि वृन्दावादनहरू राखेर इभन अहिले पनि रङ्गमञ्चमा पनि तपाईँको हामी वृन्दावादन बोकेर जान्छौँ, 50-60 वाद्य वादक बोकेर वृन्दावादनमा हामी कार्यक्रम गर्थ्यौँ। अहिले तपाईँको चाहिँ गीतमा अहिलेको त जस्तो सुकै ठुल्ठुलो गायक कलाकार भए तापनि अहिलेको समयले परिस्थितिले एउटा सानो ट्र्याक बोकेर गाउने चलन आयो, सारङ्गी बोकेर एउटा कलाकारसँग स्टेजमा म गीत गाउनु भयो, जयनन्द लामा आउँदैछ भनेर दर्शकले ताली बजायो, त्यहाँ त जयनन्द लामा मात्रै विकास भएन नि त, त्यहाँदेखि मसँग बजाउने जुन चाहिँ सारङ्गीवालाको विकास भयो, बाँसुरीको विकास भयो, मादलको विकास भयो, टुङ्नाको विकास भयो, जुन जुन बाजाहरू त्यहाँ प्रयोगमा आए नि सम्पूर्ण नेपाली बाजाहरूको विकास पनि त्यहाँनिर खोइ यस विषयमा सम्बन्धित मान्छेको कान ढाडो भएको होइन।
अहिले त गायक गायिकाको मात्रै विकास भयो,
त्यो पनि बिचरा एउटा ट्र्याक बोकेर उसले आफूलाई गौरव त होला उनको मनमा पनि, मैले वृन्दावादन बोकेर गीत गाउनु पाएको भए मेरो मात्रै होइन होइन, आजभोलि त एउटा गायकले गीत गायो ए फलाना गायकले फलाना यस्तो गर्यो अरे घर किन्यो अरे गाडी चढेर चढ्छ नि नचढ्ने होइन चढ्नु पनि पर्छ, तर वाद्य वादन के भयो आजसम्म पनि म त स्टेजमा गीत गाइरहेको छु नि त, अरूहरू पनि छन् अरूहरू गायकहरू पनि हुनुहुन्छ गायक गायिकाहरू उहाँहरूले मञ्चमा गाएर सारा वाद्य वादक गरेर जानु भएर कार्यक्रम प्रस्तुत गरेको भए त्यो वाद्य वादक व्यक्तिले पनि केही काम पाउँथ्यो, उसको आफ्नो प्रयोग गरिने बाजाको जुन छ नि त्यसको त विकास हुन्थ्यो, किनभने आफूले बजाउने बाजाको त आफैले स्याहार सम्भार गर्छ नि, त्यस किसिमको व्यवस्था नै भएन।
गीतका यतिका कुराहरू गर्यौं, अब गीतका कुरा सँगसँगै यहाँले गर्दै जानुभएका अरू कुराहरू पनि अलिकति जोड्छु, हुन त यहाँलाई मैले केही समय लिइसके नै प्रज्ञा प्रतिष्ठानमा पनि लामै समय रहनुभयो नि।
हजुर रहे, स्थायी नै म 15 वर्ष कि 16 वर्ष रहे।
त्यहाँ रहँदा यहाँले के गर्नुभयो?
5 वर्ष अनुसन्धान भन्ने तपाईँको चाहिँ त्यही बसेर अनुसन्धान गरेको हो र मैले विभिन्न मुलुकमा भ्रमण गर्यो यो नेपाली लोक संगीत लिएर, मालती मंगले भन्ने गीत चाहिँ अन्तिम मेरो रेकर्डिङको अन्तिम रेकर्डिङ चाहिँ त्यही नै हो, मालती मंगले। संगीतकार हाम्रो अमर गुरुङ हुनुहुन्थ्यो, गायक नारायण गोपाल दाई, गायिका हाम्रो तारा देवी नै हो, त्यसको मालती मंगले लेख्ने लेखक राष्ट्रकवि माधव प्रसाद घिमिरे नै हो, सम्पूर्ण रेकर्डिङको व्यवस्था गर्ने चाहिँ म अमर गुरुङको असिस्टेन्ट थियो, त्यहाँ मालती मंगलेसम्म मैले गरेँ, त्यसपछि म रेडियो नेपालमा आएँ नि,
फेरि
रेडियो नेपालमा आधुनिक गीत नातिकाजी दाईले हेर्नुहुन्थ्यो, शिवशंकर नाम सुन्नुभएको छ?
शिवशंकर मानन्दरलाई नसुन्नेको होला,
भेट्नु भयो कि भएन?
भेट्न भेटिन,
साध्यै सोझो बाचे। आधुनिक गीत हाम्रो नातिकाजी सरले हेर्नुहुन्थ्यो, शास्त्रीय संगीत शिवशंकर सरले हेर्नुहुन्थ्यो, तारादेवी दिदीले वाद्य वादन हेर्नुहुन्थ्यो, भजन संगीत कोइली देवी दिदीले हेर्नुहुन्थ्यो, लोकगीत प्रबन्धक म थियो। त्योभन्दा अगाडि चाहिँ ज्ञानदर दाई हुनुहुन्थ्यो, उहाँ रिटायर भएपछि म यहाँ आएको
हो। राजदरबारमा यहाँले गीत
खाएँ मैले, राजदरबारमा
गीत पनि प्रस्तुत गर्नु
कति कति त्यो त गीत प्रस्तुत गर्नेको त संयोजकै मैले थियो नि।
महेन्द्र राजाले यहाँको मन पराएको गीत चाहिँ कुन?
महेन्द्र राजाले प्राय गरी मेरो गीत विशेष चाहिँ यो मन पराउनु, पहिलो चरण हो कुन गीत गाउने सरस्वती मुखैमा नाउने, त्यतिखेर के थियो भने विभिन्न मुलुकका राजदूतहरू देश नेपालमा आएर आफ्नो पदको ओधाको प्रमाण पत्रहरू टक्राउनु पर्थ्यो. त्यस बखतमा राजाले उहाँहरूलाई एम्बासडरहरू भनौँ न राजदूतहरूलाई चाहिँ डिनर बक्सिन्थ्यो राजाले. अनि हामी चाहिँ कुनामा बसेर हामी दुई चारजना कलाकारहरू गीत सुनाउँथ्यो गाउँथ्यो त्यसरी बस्थ्यो.
त्यतिखेरको माहौलै अर्कै थियो.
प्रज्ञा
प्रतिष्ठानको एक खालको जिम्मेवारी गीत संगीत अभिनय हुन त एउटै पाटो नै भयो यो सबै होइन. सँगसँगै फेरि चलचित्रतिर पनि हाकिनु भयो नि त.
मैले त हँसे हँसे गर्नु जान्दिनँ के अभिनय गर्न अहिले पनि जान्दिनँ. जति म संगीत जान्दछु मैले अध्ययनै संगीतमा गरेँ. अभिनय त त्यो होइन विद्वानको संगीतमा लाग्यो भने विद्वान हुन्छ अरे चोरको संगीतमा लाग्यो चोरै हुन्छ अरे भने जस्तो त्यो अभिनेताहरूको पछि पछि लागेर अभिनेता भएको मात्रै हो. खास चाहिँ मलाई अभिनय गर्न चाहिँ आउँदैन स्पष्ट.
तर यहाँलाई एकदमै रमाइलो गर्ने कमेडियन
भन्छन् सबैले भन्छन् सबैले मलाई थाहा छैन कस्तो हो के हो पिरत.
अनि तामाङ भाषाको पहिलो चलचित्र निर्माण निर्देशन पनि गर्नुभयो.
हजुर गरे 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 डुबे राम्रोसँग
राम्रै अनुभव प्राप्त भयो.
राम्रै अनुभव गीत गाएर कमाएको थियो गर्लम्मै लगेर त्यहाँ डुबाइदियो आनन्द भयो नि होइन. उसो त मैले पाँचवटा फिल्म बनाएँ नि. पाँचवटा फिल्म बनाउँदाखेरि त गीत गाएको पैसाहरू त कहाँ गयो नि.
अनि एउटै चलचित्रमा एउटै नायकलाई डबल रोलको पैसा पनि त यहाँले दिनुभयो अरे नि.
डबल रोल दिए यसमा के दोष हो त मेरो. तपाईँलाई अहिले उद्घोषकको कार्यक्रम दिएको छ रेडियो नेपालले. अब भोलि टेक्निसियन पनि गर भन्यो भने तपाईँ टेक्निसियनको तलब अर्को पाउनु परेन तपाईँले. हो त्यस्तै उहाँको पनि त्यही नायकको डबल रोल थियो डबल पैसा पाइयो.
चलचित्र चाहिँ खासै चलेन
त्यही भएर डुबेर चुर्नुम भन्ने.
अब हामी यो चलचित्र जगत भन्दा नि गीततिरै फर्क्यौं होइन. पाली लोकगीतलाई हेर्ने सामाजिक पारिवारिक दृष्टिकोण चाहिँ कस्तो थियो.
लेडिजहरूले गाएको मन पराउँदैन थियो त्यतिखेर. अहिले पछि आएर मात्र यो लोकगीत भजनले अथवा आधुनिक गीतले सबै गीत बाल गीतले यो केटाकेटीलाई पनि सँगै गाउने लाउनु पर्छ भन्ने अवधारणा पछि आएको हो. सुरुवातको बेलामा हाम्रो केटाले पनि केटीको स्वर लिएर गीत गाउनु पर्थ्यो. मैले त गाएन. कैजना हाम्रो अग्रजहरूले पनि गाउनु भएको छ. एकचोटि केटाको स्वर गाउने अहिले केटीको स्वर भएर गाउने भएर पनि थियो. एक चाहिँ दोस्रो चाहिँ के थियो भन्दा भने नारीहरूलाई घर गृहस्थी कार्यक्रममा नै तपाईँको चाहिँ एउटा सीमित गराउँथ्यो त्यतिखेर चलन. दोस्रो कुरो अर्को के थियो भन्दा भने चाहिँ जस्तो भनेर तपाईँहरू यहाँ रेडियो नेपालमा कतिजना नारीहरू अहिले देख्छु के अरे जागिर खानु भएको. त्यतिखेर नारीले जागिरै खान नपाउने प्रथम कुरो पढ्नै नपाउने खेतबारीमै एकदम सीमित राख्ने भएको हुनाले पनि गीत गाउने नाच्ने भनेको अलि त उताउलो सब्जेक्ट हो भन्ने कन्सेप्ट त्यतिखेर थियो. त्यसले गर्दाखेरि उताउलो हुन्छ भन्ने किसिमको सामाजिक एउटा मर्यादा भनौँ न
सोच
त्यसले गर्दाखेरि त्यस्तो चलन थिएन. अहिलेको जमानामा अहिले बाटोमा हिँड्नुहोस् त कतिजना केटाकेटीहरूको एउटा श्रृङ्गल क्रियाकलापहरू गरिरहेको देख्छौ. तर हाम्रो पालिमा त्यस्तो थिएन. जस्तो तपाईँलाई अहिले मैले बाटोमा भेट्यो अरे तपाईँले मलाई के भन्नुहुन्छ दाई भन्नुहुन्छ. म तपाईँलाई बहिनी नै भन्छु. एउटै आमाको कोखबाट जन्मेको बराबरको त्यतिखेरको व्यवहार हुन्थ्यो. तर अहिले त त्यस्तो देखिँदैन.
यसो उसो गर्यो पुरानै कुरा
राम्रो लाग्छ आफ्नो पालेको हो कि जस्तो लाग्छ.
यहाँलाई चाहिँ पारिवारिक सपोर्ट राम्रो थियो.
राम्रै भनौँ न अब तपाईँको म एउटा तामाङ परिवारमा जन्मेको मान्छे लामा मेरो बाउबाजे लामाहरू हुन् पुरै गुम्बामा डाङ्ग्रा बजाएर दोगुङ दोगुङ पढ्ने नै लामाको परिवारमा जन्मेको मान्छे. त्यसले गर्दाखेरि स्वतन्त्र इभिन अहिले पनि मेरो बाउलाई कलाकार त के हो भने थाहै छैन उसलाई किनकि उसलाई लामाको कुरा मात्र थाहा छैन उसलाई.
शेरबिनी दिदी जा बिना राम्रो नाचेको साइले शेरबिनी दिदी साइले हल्लाउँदै जोरे घुमा रुङसे रुङ लस 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 नाच्ने त भए लस 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 साइले बजाउँछु जोरे ठुना रुङसे रुङ
संगीतहरूका यति धेरै कुरा गर्यौं, लगभग यहाँका जीवनका निकै नै कुराहरू गर्यौं, ती पाटाहरूलाई के लायौं होइन। अब धेरै समय म लिन्न र यो कार्यक्रमलाई मैले कुराकानीकै सिलसिलामा दुई चरणमा विभाजन गर्ने पनि सोच बनाए। पहिलो चरणमा हामीले गीत संगीतका धेरै कुरा गर्यौं र दोस्रो चरणमा हामी पारिवारिक जीवनका पनि अलिकति कुरालाई छुन्छौ। यहाँको परिवारमा अहिले को को हुनुहुन्छ?
मेरो परिवारमा अहिले मेरो बुवा 98 वर्ष हुनुभयो, मेरो एउटा वाइफ अथवा श्रीमती छु, दुईटा छोरा छ, छोरा बुहारी छ दुइटैकै, अनि एउटा नातिनी
पनि हुनुहुन्छ।
यहाँलाई
उमेर सोध्न मिल्ला?
भयो त 66 वर्ष त
66 वर्ष
भयो। 51 वर्ष त रेडियोमा गीत गाएकै भयो हजुर, यही रेडियो नेपालमा। यो माथि झुन्डाको माग थियो, यस्तो यही माग एउटै माथि हो माथि झुन्डा माथि हेरेर बजाउनु पर्थ्यो होइन,
त्यस्तो थियो। पारिवारिक जीवनका हामी कुरा गर्दैछौ, जस्तो यहाँका छोरा बुहारी नातिनी हुनुहुन्छ, सबैजनाहरू हुनुहुन्छ होइन। यहाँसँग त धेरै प्रतिभाहरू छन्, बहुप्रतिभाको धनी हुनुहुन्छ, यति राम्रो प्रतिभाको प्रभाव परिवारमा परेको छ कि छैन?
सबैमा बराबरै प्रतिभा छ भनौ न, मात्र के छ भनेदेखि चाहिँ गीत संगीतमा म जस्तै चाहिँ नि लागेन, तर उनीहरूमा गीत संगीतको ज्ञान चाहिँ छ, किनभने म साधना गरिरहेको छु, म संगीतको विषयमा मेरो पुस्तकहरू लेखिरहेको छु, अनेक थोर किसिमको अथवा संगीत विषयको चाहिँ नि छलफल, संगीतको विषयको अध्ययन अनुसन्धानहरू भइराख्ने भएको हुनाले उनीहरूमा पनि धेरै ज्ञान छ।
ज्ञान छ। यहाँले गाउनुभएका गीतहरू मध्ये यहाँको परिवारलाई असाध्यै मन परेको गीत चाहिँ कुन त?
खै मलाई त थाहा छैन अहिलेसम्म पनि।
यहाँ आफैलाई चाहिँ आफूले गाएका मध्ये मन परेको गीत कुन?
मेरा दिदी र मैले गाएको यो गीत उहिले
सानो भन्दामा रोशीमा खोलाले बगायो गएको हिउँदामा देखेको सानी अहिले पो मलाई छक्कायो अमृत बाजेको पालामा वर्षमा पुगी म सक्यो अब त यसमा घरमा रहे जुत्तामा हेर्दामा ठुलो हे बुहारी हेर्दामा सानो ए जुत्तामा हेर्दामा ठुलो हे बुहारी हेर्दामा सानो हे
जस्तो लोकगीत संगीतको क्षेत्रमा यहाँले यति धेरै समय गुजार्नु भयो। यहाँको एउटा पुस्तक अहिले मेरो हातमा छ, नेपाली संगीत वर्णमाला र तामाङ संगीत अनुसन्धान भनेर एउटा किताब पनि छ, यसको दुईटा संस्करण निकाल्नु भएको रहेछ, यो 2070 संस्करण चाहिँ मसँग छ होइन। यति किताबहरू पनि लेख्नुभयो, गीत संगीतहरू संकलन गर्नुभयो, गाउनुभयो, अभिनय गर्नुभयो, यति धेरै कुराहरू गर्नुभयो। जीवनमा यो पाटो प्रतिको कुनै असन्तुष्टि चाहिँ यहाँलाई छ कि छैन?
खासै त्यस्तो त छैन, तर कहिले कहिले के हुन्छ भनेर पनि गीत संगीतमा लागेका व्यक्तिलाई पहिला हाम्रो पालीमा अलिकति सम्मानित ढंगले मायाको हिसाबले हामीलाई व्यवहार गर्थ्यो भने अलिकति अहिले चाहिँ त्यस किसिमको व्यवहारले नगर्दाखेरि आफूलाई कता कता चित्त भित्री रूपमा म यो क्षेत्रमा किन लागेछु, बरु अन्य क्षेत्रमा लागेको भए हुन्थ्यो कि, आर्थिक रूपमा पनि योभन्दा अलिकति सम्पन्न हुन्थ्यो कि म भन्ने किसिमको अनेक तर चाहिँ हुँदो रहेछ। हामी भन्दा कयौं जुनियरहरू छन्, उहाँहरूले मान सम्मान पाउँदाखेरि हामीले त्यो कार्यक्रममा मान सम्मान त होइन हेर्न समेत पनि दर्शक स्वरूप पनि हामीलाई नपाउँदाखेरि अलिकति चित्त दुख्छ,
मनमा चिसो हुन्छ। नेपाली लोकगीतको विकास संरक्षणमा यतिका समय लगाउनु भयो, यो सबै कुराको संकलनमा यतिका समय लगाउनु भयो, खासमा उपलब्धि चाहिँ के हासिल गरे होला जस्तो लाग्छ त यहाँलाई?
एउटा कलाकार हो जयनन्द लामा भन्ने कुरो सबैले थाहा पाइयो, त्यति मात्रै अरू त केही पनि छैन।
सबै श्रोता दर्शकको माया भन्दा अमूल्य चिज के हुन्छ त?
अमूल्य चिज त केही पनि हुँदैन, ड्याङ ड्याङ मरेपछि भोलिपल्ट फलाना पनि गएछ नि भन्ने हुन्छ।
अबका बाँकी पलहरू चाहिँ कसरी बिताउने योजनामा हुनुहुन्छ?
विशुद्ध नेपाली भाषा अहिले हामी बोलिरहेका छौ नि, त्यो विशुद्ध नेपाली भाषामा नेपाली संगीतलाई बोल्ने प्रयोग गर्ने भाषाहरूलाई मैले लिपिबद्ध नेपाली संगीतको लिपिमा लिपिबद्ध गरेर कमसे कम धेरै नभए पनि हाम्रो नेपाली संगीत भनेको त पौराणिक संगीत अति प्राचीन कालदेखिको संगीत हो नि। यो संगीतको इतिहासलाई एउटा दिन तपाईँको चित्राङ्कन गरेर त्यसलाई किताबको रूप दिएर पाठकहरूलाई दिनु पाइएको खण्डमा अलिकति संगीत नेपाली संगीतले राम्रो पथ पाउँथ्यो कि स्तर पाउँथ्यो कि भन्ने चाहना मात्रै हो। अर्को यसो गरौँला उसो गरौँला भन्ने त जाहिर अनि उमेर गइगयो। अब अर्को के हाने
हस्। यति मिठो पलका लागि यति व्यस्तताका बावजुद पनि स्टुडियोसम्म आएर यति राम्रा यति मिठा यति रमाइला कुराहरू गरिदिनु भयो यो पलका लागि यो समयका लागि यहाँ प्रति हामी आभारी छौ।
धन्यवाद दुर्गा बहिनी, हजुरले पनि मलाई यस कार्यक्रममा बोलाएर श्रोतामाझ दुई चारवटा तिता मिठा अनुभव अथवा आफ्नो मनको कुराहरू राख्ने मौका दिनुभएकोमा पुनः तपाईँलाई धन्यवाद दिँदै आदरणीय श्रोतावृन्द हजुरहरूको माया अपार माया मैले पाइरहेको छु, अझ पनि पाइराखौं नमरुन्जेलसम्म भन्ने आशा राख्दै मैले हजुरहरूको पाउ ढोगेर मैले बिदा मागे। धन्यवाद हजुर।
अहिले सुन्नुभयो सम्मानित व्यक्तित्व लोक गायक जयनन्द लामाका जीवनका कुरा। यो कार्यक्रमलाई हामीले दुई भागमा बाँडेका थियौं। कार्यक्रमको पहिलो भाग यहाँहरूले गत हप्ताकै कार्यक्रममा सुन्नुभयो भने दोस्रो भाग आजको कार्यक्रममा प्रस्तुत गर्यौं। तपाईंलाई अतीतका गीत कार्यक्रम कस्तो लागिरहेको छ? तपाई हामीलाई सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुनेछ। साथै यो कार्यक्रमका सम्बन्धमा तपाई हामीलाई इमेल पनि पठाउन सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो atitkagitgeet@gmail.com। हौस् त आजलाई अतीतका गीत कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा तपाई प्रति हामी आभारी छौं। अर्को हप्ता अर्कै कलाकारका अतीतका कुरा गर्न आउने नै छौं। तबसम्मका लागि प्राविधिक मित्र मोहन काफलेसँगै दुर्गा अधिकारी बिदा हुन्छु। नमस्ते, शुभरात्रि, स्वस्थ रहनुहोला।